यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल राष्ट्र ब्याङ्कद्वारा आर्थिक वर्ष 2081-82 को मौद्रिक नीति सार्वजनिक, अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो मौद्रिक नीतिमा जोड़। रामेछापको गोकुलगंगामा पहिरोले घर पुर्दा तीन किशोरीको मृत्यु र अमेरिकाको भ्रमणमा रहनुभएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच भेटवार्ता। अब समाचार विस्तारमा। नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष 2081-82 मौद्रिक नीति आज सार्वजनिक गरेको छ। नयाँ मौद्रिक नीति मार्फत राष्ट्र ब्याङ्कले ब्याङ्क दर र निक्षेप संकलन दर घटाएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीले ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको 3% निक्षेप संकलन दरलाई भने यथावत राखिएको बताउनुभयो। ब्याङ्क दरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरूलाई लचिलो बनाइने राष्ट्र ब्याङ्कले जनाएको छ। त्यस्तै ब्याङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गवर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्यनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको बताउनुभयो। त्यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड़ दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामक व्यवस्थापन तर्जुमा गरिएको उहाँले प्रष्ट पार्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष रूकुम पश्चिम र रूकुम पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू सहितका जिल्ला नेतृत्वले जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशहरूले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई भेटेर ती जिल्लाका प्रतिनिधि मण्डलले गत कार्तिक 17 गतेको भूकम्पबाट प्रभावितका लागि सरकारले दिने तय गरेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन्। ज्ञापन पत्रमा पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्नको लागि माग गरिएको छ। यसैगरी सशस्त्र द्वन्दकालीन र विभिन्न घटनामा नेकपा माओवादी केन्द्र इतर पक्षलाई राजनीतिक पहुँच र कानूनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिएको गुनासो प्रधानमन्त्री ओली समक्ष गरिएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिले गठन गरेको सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी उपसमितिले विधेयकमाथि रेडियो नेपाल र नेपाल टेलिभिजनका पदाधिकारीहरूसँग छलफल गरेको छ। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासको महत्वलाई कायम राख्दै विधेयकलाई परिष्कृत गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले दुवै संस्थाको हाल प्रयोगमा रहेका डिजिटल प्लेटफर्महरूलाई समेत विधेयकमा समेटिनुपर्ने, श्रोता तथा दर्शक परिषद, अम्बुक्स म्यानको व्यवस्था, पदपूर्तिको व्यवस्था, आचार संहिता, प्रसारण हुने सामग्रीहरूमा पर्ने उजुरीको छानबिन तथा जाँचबुझ समितिको व्यवस्थापन गरिनुपर्ने र सार्वजनिक सेवा प्रसारणको आर्थिक सुनिश्चितता हुनुपर्ने सुझाव पनि दिनुभयो। सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश स्वतन्त्र निकायबाट हुनुपर्ने व्यवस्था विधेयकमा गर्न कार्यकारी निर्देशक केसीले सुझाव दिनुभयो। त्यस्तै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश गर्न प्रतिनिधि सभाका सभामुख वा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा समिति गठन गर्न विधेयकमा व्यवस्था गरिनुपर्ने र प्रमुख कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने सुझाव दिनुभयो। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक सेवा प्रसारण विधेयकको नक्कल नभई देश सुहाउँदो हुनुपर्ने पक्षमा सरकार रहेको तथा व्यवस्थापिका र कार्यपालिका बीच द्वन्द नहुने गरी कानूनको निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। उपसमितिका सदस्य सांसद रामप्रसाद चौधरीले विधेयक चाँडै नै समितिबाट टुंगो लाग्ने बताउनुभयो। उपसमितिका संयोजक सांसद छविलाल विश्वकर्माले उपसमितिमा विधेयकमाथि पर्याप्त छलफल भएको तथा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त सुझावहरूको थप अध्ययन गरेर र साझा धारणा बनाएर विधेयकलाई चाँडै पूर्णता दिइने विश्वास व्यक्त गर्नुभयो। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुर र कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त अधिकांश सुझावहरू विधेयकमा समेटिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाका सांसदहरूले सीमान्तकृत जाति वर्ग र समुदायका लागि संविधानले व्यवस्था गरेका हक अधिकारबारे सूचना साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले अझै पनि पछि परेका समुदायहरू आफ्ना हकबारे जानकार हुन नसकेको भन्दै राज्यका निकायबाट सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। सांसदहरूले सार्वजनिक निकायबाट आफूहरूले पाउने सेवा सुविधा थाहा नपाउनेहरू अझै पनि सेवाबाट वञ्चित हुनु परेको, विभिन्न जातिमा भाषिक समस्या भएको भन्दै त्यस्ता वर्ग जाति समुदायमा सम्बन्धित भाषामा नै सूचनाको हकबारे जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले राजनीतिक पार्टीहरू तथा नेताहरूले समेत सूचना अधिकारी राख्नुपर्ने प्रावधान कार्यान्वयन हुन नसकेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताउनु भएको छ। होटल व्यवसाय महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको आज नेपालगंजमा उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले स्थिर शासनको जग बसाउन आगामी निर्वाचनसम्म कांग्रेस एमाले एक ठाउँमा रहने बताउनुभयो। सुशासन र आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लाग्ने भन्नुहुँदै मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको पूरक क्षेत्र भएको उल्लेख गर्नुभयो। उहाँले होटल व्यावसायिक क्षेत्र भएकाले व्यवसाय प्रवर्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेलिरहेको बताउनुभयो। मन्त्री पाण्डेले पर्यटन नीतिलाई समय सापेक्ष बनाउन आफू आउने बित्तिकै 3 महिनामा प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोजेनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालय स्थित मन्त्री डाक्टर राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियन बीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ। रामेछापको गोकुलगंगा गाउँपालिका 6 फर्पूमा पहिरोले घर पुरिँदा 3 जनाको ज्यान गएको छ। फर्पूको पहिरे स्थित विमन तामाङको घर पहिरोले पुरिँदा 3 जना किशोरीको ज्यान गएको हो। पहिरोमा परी विमनकी छोरी 18 वर्षीय सीता तामाङ, पेम्बा तामाङकी छोरी 15 वर्षीय आशिका दोङ, पदम तामाङकी छोरी 13 वर्षीय लक्ष्मी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जाजरकोटको छेडागाड नगरपालिका 12 काडा गाउँमा घर भत्किँदा एकै घरका 8 जना घाइते भएका छन्। घरमूली 35 वर्षीय पदम अधिकारी सहित परिवारका 8 जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरूषोत्तम प्रसाद पाण्डेले बताउनुभयो। आज बिहान ढुङ्गा माटोले बनेको एक तले घर भत्किएपछि 10 वर्षीय दिनेश, 30 वर्षीय सरिता, 14 वर्षीय नवीन, 65 वर्षीय भीरकुली, 15 वर्षीय सुजाता अधिकारी घाइते भएका हुन्। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नारायणगढ़ मुगलिङ सड़क अन्तर्गत चितौनको भतेरीमा कन्टेनर र ट्रक एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेसराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका 24 वर्षीय मेहताब आलम र वीरगंज महानगरपालिका 24 का 33 वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितौन मेडिकल कलेजमा मृत्यु भएको हो। मृतक मध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन्। नेपाली लोक संगीतका प्रतिभाशाली गायक लक्ष्मी प्रसाद एलपी जोशीको 88 वर्षको उमेरमा निधन भएको छ। झापाको दमकेक स्थित आफ्नो निवासमा हिजो साँझ बेहोस हुनुभएका उहाँको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो। विक्रम सम्बत 1993 धनकुटा बजारमा जन्मनु भएका गायक जोशीलाई जनस्तरबाट लोकगीतका सम्राटको उपाधि दिएको थियो। उहाँले रिटिङ रिटिङ नबजाऊ बिनायो, ओल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो, निगालो घारीमा च्याखुरा नाच्यो, कान्छी मट्याङट्याङ लगायत दर्जनौ कालजय गीत गाउनु भएको थियो। विक्रमसम्मत 2013 उहाँको पहिलो गीत नेपालको माया रेडियो नेपालमा रेकर्ड भएको थियो। काठमाडौँको किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। मृगौला रोगबाट पीड़ित नकर्मीको गैराती वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। यही साउन 9 गते काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने 6 प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनिष रत्न साकेलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी नायब उपरीक्षक सुके देव खनाल र टंकर राउत तथा प्रहरी जवान श्रीराम परियार, करण सिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो। बाजुराका 4 स्थानीय पालिकासँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कुल्ची सड़क खण्ड अवरूद्ध हुँदा स्थानीयले शास्ति खेप्नु परेको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रमा रहेका 4 स्थानीय पालिकासँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कोल्टी सड़क खण्ड करिब 1 महिनादेखि अवरुद्ध छ। वर्षात शुरू भएसँगै ठाउँ ठाउँमा खसेको पहिरोका कारण निरन्तर अवरुद्ध भएको सड़क खण्ड लामो समय बितिसक्दा समेत सञ्चालनमा नआउँदा स्थानीयलाई सदरमुकाम मार्तडीसम्म आउजाउ गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न शास्ति बेहर्नु परेको छ। बुढीनन्दा नगरपालिका वडा नम्बर 7 स्थानीय महेश कुमार कार्की,
बाटोमा आउँदा ठुलो शास्ति भोग्नु पर्यो। 3 ठाउँमा हामीले गाडी चेन्ज गर्नुपर्ने भयो। ठाउँ ठाउँमा पहिरोका कारणले अब बाटो अवरुद्ध छ र हामी हिँड्ने यात्रु लगायत दैनिक उपभोग्य सामग्रीहरू पनि लिन एकदमै ठुलो शास्ति छ।
मार्तडी कोल्टी सड़क सहित बाजुराको मुख्य राजमार्गका रूपमा रहेको साफे मार्तडी सड़क वर्षात लाग्नासाथ पटक पटक अवरुद्ध भइरहने समस्याले यहाँका स्थानीय महँगीको मारमा परेका छन् भने व्यवसायीहरू सामग्री ढुवानी नहुँदा व्यवसाय नै धरापमा पर्न थालेको बताउँछन्। धुनी हाट बजार मार्तडीका एकजना व्यापारी दिनेश बोहरा,
सधैँ यो वर्ष पनि वर्षाको कारणले गर्दा, बाढी पहिरोको कारणले गर्दा बाटो अवरुद्ध भएको छ। यहाँका स्थानीय व्यवसायी त्यसै मारमा हुनुहुन्छ। सहज ढुवानी नभएको कारणले गर्दा मूल्य वृद्धिदेखि लिएर थुप्रो समस्याहरू झेल्नु पर्ने यहाँको बाध्यता छ। यसको लागि सरकारले दीर्घकालीन समाधानको उपाय खोजिदिएको भए हामीलाई सजिलो हुन्थ्यो।
सड़क सुचारू नहुँदा स्थानीयलाई आवत जावतमा मात्र नभई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म ढुवानी गरी बिक्री वितरणमा समेत समस्या भइरहेको छ। नागरिकलाई पैदल हिँड्न समेत कठिन सड़क नियमित सञ्चालनका लागि के पहल भइरहेको छ त? प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल,
विगतै वर्षदेखि हो समस्या। यो दिल्लीको एउटा ठुलो पहिरो छ, अब त्यो पहिरो पोहोर साल पनि धेरै समय खर्च गरेर बनाइयो। बर्खा लाउने बित्तिकै त्यो सबै बग्दो रहेछ, माथिबाट तलबाट एकदमै समस्याग्रस्त छ। त्यसलाई चाहिँ अलिकति ठुलै लगानी गरेर कोही कृष्ण भीरमा रोके जस्तो पाराले अलिकति नरोके भने हुँदैन। त्यो 3 खोलामा पुल नभएको हुनाले खोलाकै कारणले डिस्टर्ब भइरहन्छ कि। डोजर पनि छन्, सानसानो त हो, केही समस्या होइन। ठुलो पहिरो नै समस्या भएको
2051 उद्घाटन गरिएको 57 किलोमिटरको साफे मार्तडी सड़क खण्ड र 2056 शुरूआत गरिएको 41 किलोमिटर रहेको मार्तडी कोल्टी जोड्ने सड़क हालसम्म पनि स्तरोन्नति हुन नसक्दा बर्सातमा बाजुराका नागरिक कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
सड़क अवरुद्ध हुँदा शास्ति सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाको भ्रमणमा रहनुभएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच भेटवार्ता भएको छ। बाइडेन र नेतन्याहु बीच गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्ष बीचको मतभेदलाई समाधान गर्ने विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतन्याहुले राष्ट्रपति बाइडेनसँग भेट गर्नुभएको हो। हजारौं प्यालेस्टिनी समर्थकहरूले नेतन्याहुको भाषणको क्रममा भवन बाहिर विरोध प्रदर्शन गरेका थिए। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष 2081-82 को मौद्रिक नीति सार्वजनिक, अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो मौद्रिक नीतिमा जोड़। रामेछापको गोकुल गंगामा पहिरोले घर पुर्दा 3 किशोरीको मृत्यु र अमेरिकाको भ्रमणमा रहनुभएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच भेटवार्ता। रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।